नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साथ पाछौं प्राविधिक मित्र काशीराम आचार्य र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नेपालमा हुने हवाई दुर्घटना र यसको न्यूनीकरणका लागि भएका प्रयास सम्बन्धी प्रसंग लिएर उपस्थित भएका छौं। आदरणीय श्रोता, सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरे पनि अपेक्षा गरे अनुसार प्रगति हुन सकिरहेको छैन। यसैलाई न्यूनीकरण गर्न पटक पटक छानबिन समिति गठन गरेर सुझाव सल्लाह लिए पनि दुर्घटना कम हुन नसकेको हो। हवाई यात्रालाई सुरक्षित यात्रा मानिनु र त्यसमा पनि एटीआर सिरिजका जहाजहरू तुलनात्मक रूपमा बढ़ी सुरक्षित हुने बताइरहँदा पोखरामा सोही सिरिजको जहाज दुर्घटना भएपछि नेपाली आकाशप्रति अन्तर्राष्ट्रिय समुदायको समेत चासो बढ़िरहेको छ। उसो त सरकारले पनि अध्ययन गर्न एक समिति गठन गरेको छ भने एटीआर जहाज निर्माता कम्पनीका विज्ञहरूको टोलीले पनि दुर्घटनाबारे अध्ययन गरेका छन्। नेपालमा पहिलो पटक हवाई दुर्घटना 1973 अक्टोबर 6 भएको थियो। सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा 108 हवाई दुर्घटना भइसकेका छन्। त्यसमध्ये पोखरामा भएको दुर्घटना सबैभन्दा ठूलो हवाई दुर्घटना हो। आजको कार्यक्रममा हामी नेपालमा हवाई दुर्घटना हुनुका कारण, नेपाली आकाशलाई सुरक्षित पार्ने उपाय तथा नियामक निकायले खेल्नुपर्ने भूमिका लगायतका विविध विषयमा चर्चा गर्नेछौ। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ सिनियर क्याप्टेन कुमार पाण्डे। क्याप्टेन सर, स्वागत छ कार्यक्रममा।
हजुर, नमस्कार, थ्याङ्क यू।
यात्राको हिसाबले हवाई यात्रालाई सुरक्षित मानिन्छ र हवाई यात्रा गर्दाखेरि अन्य यात्राभन्दा सुरक्षित मानिन्छ, तर नेपालको अवस्थालाई हेर्ने हो भने त्यति सुखद हुन सकेको छैन। के देख्नुहुन्छ या लामो समयसम्म हवाई यात्रामा संलग्न हुनुभयो र विभिन्न क्षेत्रका जहाज यहाँले पनि चाहिँ नेकोन एयर, किङफिसर, एयर इण्डिया, जेट एयरवेज लगायत विभिन्न विमान पनि चलाउनु भएको छ, यहाँको अनुभवले के भन्छ?
होइन, अब त्यो तपाईँको सबभन्दा मेन कुरा त हामीले सेफ्टीको लागि त ट्रेनिङलाई नै फर्स्ट प्रायोरिटी दिनुपर्छ। अनि यो जसले चाहिँ नि यो म चाहिँ नि सिम्पल भाषामा जनताले बुझ्ने हिसाबले भन्छु, हाम्रो चाहिँ नि जुन चेक गर्ने संस्थाहरू छ उहाँहरूले एकदमै कडैका साथ चेक गर्नुपर्छ। हाम्रो चाहिँ नि यो टेरिङ भएको हुनाले हाम्रो क्षेत्र अनसेफ पनि हुँदै होइन। म यो कुरालाई कुनै पनि हालतमा मान्दै मान्दिनँ। एयरक्राफ्ट पनि अनसेफ हुँदै होइन, हामी यो कुरा पनि मान्दै मान्दिनँ। हामीसँग दक्ष पाइलटहरू छन्, त्यो कुरालाई म एकदमै मान्छु, दक्ष पाइलटहरू छन्। तर चाहिँ नि उनीहरूको पनि सबै ट्रेनिङहरू प्रपरली भएको छ कि छैन, उहाँहरूलाई चाहिँ नि बायस भएर ट्रेनिङ गरेका छ कि, ट्रेनिङमा चाहिँ अलिकति के अरे राम्रोसँग नगरेर यताउता लटरपटर गरेर गरेका छ कि, यो कुरा चेक चाहिँ गर्नुपर्ने स्थिति छ। किनभने अब तपाईँको हेर्नुहोस्, यस्तो क्षेत्र यो पाँच डाँडा काँडा छ भन्नेमा जबरजस्ती डाँडा गएर ठोक्ने भनेको त पागल पनि भइहाल्यो। हामीले गर्नुपर्ने के हो भने कुन वेदरमा कुन ठाउँमा जाने त्यो कुरा आफूले पाइलटिङ कमान्डले डिसिजन गर्नुपर्छ। त्यो क्याप्टनले कमजोरी देखाउनु हुँदैन, त्यसमा म्यानेजमेन्टको प्रेसरमा पर्नु हुँदैन, के गर्नु हुँदैन। त्यस कारणले एयर ट्राभल भनेको वान अफ द सेफेस्ट ट्राभल हो अराउन्ड द वर्ल्ड। 90,000 भन्दा बढी फ्लाइट पर डे युएसमा उठ्छ। खोइ त युएसमा त्यत्रो कन्ट्रोल छ त सबै, किनभने उनीहरूको सायद ट्रेनिङ प्रपर ट्रेनिङ छ होला, सायद सबै कुरा छ होला। हाम्रोमा त्यो कुरामा अलिक कमजोरी छ कि भन्ने देखियो। यो अब यो गर्नुको लागि चाहिँ सम्बन्धित निकायले चाहिँ नि यसमा नै प्रेसर दिनुपर्छ। अब नयाँ मन्त्री आउनु भएको छ, यङ मन्त्री हुनुहुन्छ, मेरो विचारले अब चाहिँ के हुन्छ कि भन्ने म चाहिँ अप्टिमिस्टिक छु। त्यस कारणले क्षेत्र एयरक्राफ्टले पनि हुने होइन, हाम्रो हवाई अनसेप पनि के पनि छैन, प्लेन उड्नुहोस् सियर छ, सबभन्दा सेफेस्ट ट्राभल नै एयरलाइन्स हो, के अरे प्लेन हो, प्लेन ट्राभल हो, एयर ट्राभल हो। त्यस कारणले अब त्यसमा चाहिँ मेन कुरा हेर्न पनि कुरा चाहिँ नि अब्जर्भेसन हो, आफ्नो डिसिजन हो।
हजुर, यहाँनिर मैले जोड्न खोजे सही यहाँले नै भने अनुसार नै हवाई यात्रा सबैभन्दा सुरक्षित यात्रा हो भन्नुभयो। त्यसमा पनि एटीआर सिरिज जहाज अझै सुरक्षित मानिन्छन्। संयोग कस्तो भयो भने जुन जहाज किङफिसरमा थियो त्यति बेला यहाँले नयाँ जहाज शुरू हुँदाखेरि अथवा यो कम्पनीबाट आउँदाखेरि किङफिसर हुँदा यहाँले नै उडाउनु भएको थियो, संयोगले अहिले चाहिँ यही विमान दुर्घटना भएको छ। मैले जोड्न खोजेको आकाश पनि सुरक्षित, किनभने हवाई यात्रा पनि सुरक्षित, यो प्रकृतिको जहाज पनि सुरक्षित होइन, र अहिले यी जहाज दुर्घटना भएको छ। विमानको विषयमा पनि पुरानो भएर कहीँ विमान दुर्घटना भयो कि भन्ने कुराहरू पनि आइरहेका छन्, के भन्नुहुन्छ?
हो, त्यो कुरा तपाईँले सही कुरा गर्नुभएको हो। के अरे जहाँ चाहिँ के हुन्छ मैले मैले म चाहिँ यो पर्टिकुलर एटिआर सिरिजको एयरक्राफ्ट उडेको भए हुनाले म एयरक्राफ्टलाई सेफ एयरक्राफ्ट भनेर भन्छु, तर हाम्रो आरएनडीसीमा भएको प्लेनहरू चाहिँ नि जुन 320 छ 330 छ यी प्लेनहरू पनि अझै एडभान्स प्लेनहरू हुन्। मैले पर्टिकुलर एक्सपिरियन्स गरेर एयरक्राफ्टको हिसाबले आधारमा भन्दाखेरि चाहिँ म एटिआरलाई त सेफेस्ट के अरे एयरक्राफ्ट भनेर भन्छु। तर अब तपाईँको मेन्टेनेन्सको कुरा चाहिँ नि सबभन्दा पहिला माथि आउँछ, फेरि हेर्नु मेन्टेनेन्स गरेर छैन त्यो एयरक्राफ्ट न भने एयरक्राफ्टको लाइफ सबै कुराको लाइफ हुन्छ, त्यहाँ इभन नट बोल्टको पनि लाइफ हुन्छ, त्यो चेन्ज गर्ने बेला चेन्ज गर्न सक्नु पर्यो, त्यो चेन्ज गरेको चाहिँ गरेको छैन भन्ने कुरा निकाय सम्बन्धित निकायले हेर्नु पर्यो, त्यो गरेको छैन त्यहाँ चाहिँ नि अब चाहिँ नि के अरे मोनिटरी उसको इन्भल्भ भएको छ, कुनै लोभ सोभ देखाएर कसै गरेर एक्सटेन्सन मागेको छ लम्बाएको छ गरेको छ भनेर भन्यो भने चाहिँ त्यो प्लेनलाई म अझै पनि पुरानो भन्दिनँ, एयर वर्दिनेस नभएको भन्छु, एयर वर्दिनेस नभएको भने मतलब उड्न नमिल्ने भनेको भयो। एयरक्राफ्ट हतपत्त चाहिँ नि 25-30 वर्षसम्म पनि कम्पनीमा राम्रो इन्जिनियरहरू छ राम्रो मेन्टेनेन्सहरू गरेको छ भने एयरक्राफ्टलाई पुरानो भनिँदैन। एयरक्राफ्ट अब तपाईँ तपाईँलाई म एउटा इक्जाम्पल दिन्छु, इभन आरएनएसीको पहिला 757 एयरक्राफ्ट ल्याएको थियो
यहाँ भनिन्छ हजुर
एनएसी चाहिँ नि जुन 757 एयरक्राफ्ट थियो उहाँहरूले डिस्पोज गरेर 320 ल्याउनु भयो, त्यो एयरक्राफ्ट पनि कहाँ युरोप के अरे अफ्रिकातिर कतै गएर कार्गो प्लेन उडिरहेको हुन्छ, अब 30-35-40 वर्ष पुरानो प्लेन हो, उड्छ प्लेन, प्लेन उड्लाई के प्रब्लम छैन, एज लङ एज यु हेभ गुड मेन्टेनेन्स देयर इज नो इस्यु, कुनै इस्यु नै छैन यसमा। तर चाहिँ नि जुन चिजहरू चाहिँ मेन्टेनेन्स गर्नुपर्ने हो प्रपर मेन्टेनेन्स भएको छैन, त्यहाँ चाहिँ नट बोल्टहरू चेन्ज गर्नुपर्ने पनि गरेको छैन, ल्यान्डिङ गियरको साइकल सिद्ध्याएको छ गरेको छैन, अलिकति मिलोमतोमा कसैलाई पैसा खुवाएर एक्सटेन्सन गर्ने गर्ने गरेको छ भने त्यो एयरक्राफ्ट चाहिँ नि नट एयरवर्दी, नट एयरवर्दी भनेको उड्नलाई फिट छैन भनेको, तै पनि अझै पनि त पुरानो हुँदैन, त्यो चेन्ज गरेर फेरि गऱ्यो भने त्यो एयरक्राफ्ट फेरि उड्नलाई एयरवर्दी हुन्छ।
अनि यो प्रकृतिको जहाजमा त कुनै समस्या देखियो भने प्राविधिक समस्या देखेको छ भने अगाडि नै जानकारी देखाउँछ भन्छन् नि
100% तपाईँलाई अब तपाईँ कति मान्छेहरूले मैले एउटा कुरा चितान साथ त म भन्दिनँ इन्भेस्टिगेसनको विषय छ होइन, त्यो एयरक्राफ्टमा कति मान्छेहरूले इन्जिन फेल भएको थियो यता भएको थियो उता भएको थियो भने कमेन्ट गरिरहेको छ सोसियल मिडियाहरूमा, तपाईँको इन्जिन फेल भए पनि फ्ल्यासमा प्रब्लम आए पनि गियरमा प्रब्लम आए पनि ककपिटमा पाइलटलाई यति सजिलो बनाइदिएको छ कि सबै चिजको इन्फर्मेसन हुन्छ, यो फेल हो भने चाहिँ उसले यतिखेर खबर गरिहाल्छ, एयर रनवेको छेउमै छ प्लेन, मेरो प्लेनमा चाहिँ गडबडी भयो म त अब ल्यान्ड गरेँ है यहाँ मलाई चाहिँ त्यहाँ प्रायोरिटी ल्यान्डिङ दिनुहोस् है भनेर उसले चाहिँ एयरपोर्ट क्लियर गरिदिन्छ त्यहाँ एडिसीले त्यो कन्डिसनमा, त्यस कारणले एयरक्राफ्टमा खराबी भएको थियो जस्तो लाग्दैन मलाई त्यो बेलामा, अलिकति अरू नै कुरा हो भन्ने कुरा भयो। त्यस कारणले चाहिँ नि एयरक्राफ्टमा त तपाईँको सुपर एयरक्राफ्ट हो, एकदम बेस्ट एयरक्राफ्ट हो यो, मिड साइजको एयरक्राफ्टमा टर्बो प्रप एयरक्राफ्टमा वान अफ द सेफेस्ट एयरक्राफ्टको एयरक्राफ्टको बारेमा चाहिँ नि म चाहिँ नि तपाईँलाई मैले यो एयरक्राफ्ट नै 13,000 घन्टा उडिसकेको छु, इन्डियामा पनि त्यत्रो उड्याएको छु मैले, तर एउटा कुरा के भने पाइलटले डिसिप्लिन साथ उड्नु पर्यो, प्रोसिजर्स फलो गर्नु पर्यो, 1,000 फिटमा के गर्ने 2,000 फिटमा के गर्ने, उडेपछि चेकलिस्ट कहाँनिर पढ्ने, यहाँ सायद चेकलिस्टै पढिँदैन कि, चेकलिस्ट नपढेपछि तपाईँको कहाँ के भएको थाहा भएन, र यसको इन्सिडेन्ट यो दुर्घटना त्यही कारणले भयो कि त्यो सबै यहाँ भयो कि भन्ने कुराहरू हो। तर चाहिँ नि पाइलटहरू डिसिप्लिन हुनै पर्छ र पाइलटहरूलाई डिसिप्लिन गराउनै पर्छ, संस्थाले गराउनै पर्छ, किनभने हामीले चाहिँ नि हेर्नुहोस् यत्रो ज्यान गयो यत्रो मान्छेहरू गयो त्यस्तो राम्रो पाइलट चाहिँ मिस गऱ्यौँ त्यसको लागि एउटा ठुलो लस हो, तर के कारणले भयो त पाइलटको गल्तीले भयो भन्नु होला म पनि भन्छु होला, तर पाइलटलाई गल्ती बनाउन उक्साउने को त, पाइलटलाई गल्ती गरेर आएको गरेर छैन चेक गर्ने संस्था खोइ त, यो त क्वेसन मार्क छ नि, सबै कुरामा चाहिँ नि एउटा मान्छेलाई दोष लाएर चाहिँ नि ल यो पाइलट गल्ती गरेर सिध्यो भनेर च्याप्टर क्लोज गर्न मिल्दैन, अब हाई टाइम भइसक्यो यसरी मान्छे खुत्रु मरेर नि कुरा आउँदैन, अब यो अब चाहिँ के गर्नुपर्छ भने एकदम कुल भएर के अरे एक्सपर्टहरू टेबलमा बसेर कहाँबाट चेक गर्ने, बाहिरको मान्छेलाई गएर चेक गर्ने, यहाँ त तपाईँको नाता गोता हुन्छ, एउटा इन्स्ट्रक्टर पाइलटको छोरा उडिरहेको हुन्छ, इन्स्ट्रक्टर पाइलट छोरालाई त्यसले ट्रेनिङ कसरी गरेर गरेर थाहा छैन, त्यसलाई पास गरिदिन्छ गएर, पास गर्नु हुँदैन, त्यो उसकै लाइफ खतरा पनि, उसकै इन्स्ट्रक्टर पाइलटको छोराकै लाइफ खतरामा आयो, त्यस कारणले उसलाई बचाउनलाई लिएर भयोभरको पेसेन्जरलाई बचाउनलाई उसलाई प्रपर ट्रेनिङ गर्नु पर्यो, उसको ट्रेनिङ प्रपरले भाषिक भाषाले हेर्नु पर्यो, एयरक्राफ्ट मेन्टेनेन्स भाषिक भाषाले हेर्नु पर्यो, हाम्रो के अरे सम्बन्धित निकायले क्यानले क्यानमा त्यत्रा विज्ञहरू छन् बाप्रे बाप, तपाईँको यति ट्यालेन्टेड मान्छेहरू छन् तिनीहरूलाई चाहिँ नि म्यानुपुलेट गरेर हुनसक्छ यो के अरे प्राइभेट कम्पनीहरूले, त्यो पनि हुनसक्छ, त्यस कारण सबै कुराहरूको यो उ छ हेर्नुहोस् मिश्रण छ हेर्नुहोस्, एउटालाई मात्र दोष दिएर यो गर्ने भन्ने कुरा छैन, गल्ती सबैको छ यस्तो कुराहरूमा, हामीले चाहिँ नि यहाँ बसेर कुरा गर्नलाई एकदम सजिलो छ, तर त्यहाँ के घटना हुन्छ भन्ने कुरा थाहा छ, त्यसको लागि पनि पाइलटलाई प्रिपेरेसन गराएको हुन्छ, इमर्जेन्सी सूचना पायो भने कस्तो एक्सन लिने, यो बेलामा के गर्ने, यो बेलामा के गर्ने भन्ने कुरा हुनैपर्छ। तपाईँलाई किन पाइलट इन कमान्ड भन्ने, यु आर द इन्चार्ज अफ द एयरक्राफ्ट अफ फुल एयरक्राफ्ट इन्क्लुडिङ अल द प्यासेन्जर्स, तपाईँले त्यो गर्नै पर्छ, त्यो गर्न सक्नै पर्छ। ट्रेनिङमा त्यही सिकाएको हुन्छ, करोडौँ रुपियाँ चाहिँ कम्पनीले त्यसको लागि खर्च गराएको हुन्छ, त्यो कम्पनीले पनि चेक गर्नुपर्छ सिमुलेटर जाँदाखेरि चाहिँ पाइलटहरूले प्रपर ट्रेनिङ गरेर छैन भनेर, उनीहरूको जाँच दिनुपर्छ। यदि कम्पनीको इन्स्ट्रक्टरले चाहिँ दायाँ बायाँ गर्छ, उसले चाहिँ नि अलिकति म्यानिपुलेट गर्छ भने बाहिरबाट इन्डिपेन्डेन्ट इन्स्ट्रक्टर ल्याएर पनि चेक गर्नुपर्छ। अब
भन्नाले नेपालमा हुने हवाई दुर्घटनाहरू यो तालिमकै अभावले बढी भएको हुन्छ, त्यसो भए
यो देखिएन त्यो आयो जतिखेर पनि हामीलाई पाइलट इरर भनेपछि त पाइलट कमजोर भयो नि त। किन पाइलट कमजोर भयो त? पाइलट कमजोर भयो ट्रेनिङ पुगेन, अथवा उनीहरूले पाइलटहरूले नै नेग्लिजेन्स गर्यो होला सायद। अब सबै इन्भेस्टिगेसनको विषय त यो त एकदम सूत्र त पत्ता लगाउनै पर्छ, त्यो तलदेखिको सूत्र पत्ता लगाएर एउटा विज्ञहरू राखेर यो चाहिँ सबै तपाईँको भएभरको चाहिँ नि छानबिन गर्नै पर्छ, कहाँ के त्रुटि भएको छ, यो त्रुटिले नि अब त हाई टाइम भयो नि। तपाईँ हेर्नुहोस् त यत्रो एक्सिडेन्ट, यत्रो मान्छे मर्ने, यो 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 ठुलो एक्सिडेन्ट भयो यसपालि, यस्तो चाहिँ नि दुःख लाग्दो कुरा सुन्दाखेरि पनि हुने रहेछ नि कुरा भयो। त्यस्तो राम्रो वेदरमा, त्यत्रो ठुलो रनवेमा, ब्रान्ड न्यू एयरपोर्टमा एयरक्राफ्ट राम्रो, पाइलटहरू राम्रो, सबै राम्रो, तर गयो कसरी गयो? छानबिनको विषय छ, सबै कुरा गर्नुपर्छ। अब
यहाँले पनि यो विमान उडाउनु भयो 2007
यो अस्ति क्रास भएकै प्लेनै मैले उडाएको छु, किनभने 2007 म किङफिसरमा थिएँ। किङफिसरमा हुँदाखेरि यो एउटा ब्रान्ड न्यू थियो, त्यति बेला ब्रान्ड न्यू एयरक्राफ्ट त्यो कम्पनी लिएर आएको बेलामा मेरो विचारले मैले अहिले सरेर हेर्दाखेरि 100-200 घन्टा चाहिँ यो एयरक्राफ्टमा मैले आफैले पनि उडाएको छु। मैले त्यो पनि मैले भर्खरै थाहा पाएँ के एयरक्राफ्ट रहेछ भनेर, त्यो किलो अल्फा जुलियट भन्ने त्यसको कल साइन रहेछ, त्यसको टेलमा टेल नम्बर त्यो रहेछ। मैले अनि मेरो लग टेक लग पल्टाएर हेर्दाखेरि मैले उडेको प्लेन परेछ।
जस्तै अब यो त एउटा कारण भयो होइन, एउटा अब दुर्घटना भयो यो प्लेन, धेरै यो रिपोर्टहरूमा मानवीय त्रुटि भन्छन् नि, यो हवाई दुर्घटना हुनुमा मानवीय त्रुटि भनेर चाहिँ अध्ययन प्रतिवेदनहरू अथवा कुराहरू आइरहेका हुन्छन्। मानवीय त्रुटि भनेको पाइलटले गर्ने गल्ती मात्र हो या अन्य त्रुटिहरू पनि हुन्छन्?
अब मानवीय त्रुटि भनेर ह्यान्डल गर्ने पाइलट हो, पाइलट हो भने अगाडि मानवीय त्रुटि, एयरक्राफ्टमा उडेको बेलामा पाइलट भयो, अब प्लेन बिग्रेर भएको छ भने इन्जिनियरको मानवीय त्रुटि भयो, इन्जिनियरले के छुट्या छ, के कुरा गरेर छुटायो, के बिगार्यो, बिग्रेको कुरा बनाउन सकेन अथवा नबिग्रेन उडायो भने इन्जिनियर मानवीय त्रुटिमा पर्यो। अब उडेको बेलामा परेको छ भनेदेखि चाहिँ पाइलटको मानवीय त्रुटि भयो।
के हुन्छ भने दुर्घटनामा परेर पाइलटको मृत्यु भइसकेपछि, देहावसान भइसकेपछि सबै दोषहरू पाइलटलाई थुपार्ने प्रवृत्ति पनि देखिएको छ।
हजुर,
के भन्नुहुन्छ?
त्यो हुँदैन, त्यो पाइलटलाई दोष, मैले त अहिले भनिसकेँ तपाईँलाई, पाइलटले दोषी भएर पाइलटको मिस्टेकले प्लेन खस्या छ भने सम्बन्धित निकाय चाहिँ दोषी हो, पाइलट दोषी होइन। किन पाइलटलाई त्यो किन पुऱ्याएको त? त्यो उनीहरूले चेक गर्ने पाइलटहरूसँग त के अरे लाइसेन्स त हाम्रो चाहिने अथोरिटीले दिने हो, लाइसेन्स किन दियो त? त्यो पाइलट चाहिँ क्वालिफाइडै छैन भनेदेखि त्यो पाइलटलाई लाइसेन्स किन दियो त? उनले दिनु भएन, त्यो त अनसेफ भयो नि, उसलाई रोक्नु पर्यो, कहाँ गएर रोक्ने, उसलाई रोक्ने कुरा त रोक्नु पर्यो। त्यस कारणले चाहिँ नि त्यो चाहिँ नि म चाहिँ मान्दिनँ, ह्युमन इरर भए पनि त्यो ह्युमन इररको ब्लेम चाहिँ नि इज गोज टु गभर्मेन्ट क्यान अथवा एयरलाइन्सको अपरेसन डिपार्टमेन्टले किन हेरेन, अपरेसन डिपार्टमेन्टले किन रिलिज गर्यो, यो क्याबिन क्वालिफाइड नहुँदाहुँदै त्यो एयरफिल्डमा किन पठायो, त्यो कुराहरू त जाँचको विषय छ, छानबिन त गर्नै पर्छ।
जस्तै हवाई दुर्घटना कुरा हेर्दाखेरि यहाँसँग त संसारका विभिन्न देशमा यहाँले उडाउनु भएको छ होइन, तुलनात्मक रूपमा यो दुर्घटनाको रेसियो हेर्दाखेरि नेपालमा बढी हो या यही रेसियोमा अन्य पनि हुन्छन्? किनभने नेपालमा बढी भयो भन्ने कुराहरू आइरहेका छन्, यो 108 दुर्घटना हवाई क्षेत्रको भनिन्छ होइन, के छ यहाँको अध्ययनले के देखाउँछ?
नहुनुपर्ने हो त्यस्तो, किनभनेदेखि तपाईँको देशले ट्रेनले यो ठाउँले हुने दुर्घटना हुने होइन, खास दुर्घटना हुने केले भने नि हाम्रो नेग्लिजेन्सले हो। तपाईँ चाहिँ पहाडमा लुक्लामा फ्लाइट गर्न जानुभयो, लुक्लामा वेदर अलिकति 50-50 छ अथवा चाहिँ अलिकति क्रिटिकल छ भने किन जाने? तपाईँ नजानुहोस् न, आज मात्र उड्ने हो र भोलि उड्नुहोस्, पर्सि उड्नुहोस्, आज फर्काइदिनुहोस्, तपाईँले कम्पनीलाई खुसी पार्नलाई किन जानु पर्यो? नजानुहोस्। अब त्यस्तै गरेर चाहिँ नि अब काठमाडौँको ठुल्ठुलो एयरपोर्टहरूमा उड्न जाँदाखेरि, मैले हिजो एउटा तपाईँलाई रमाइलो कुरा सुनाउँछु, मलाई एकदम खुसी लाग्यो। हिजो एउटा मैले सोसियल मिडियामा के देखेँ भने एउटा एयरलाइन्सले चाहिँ नि 90 मिनट यहाँ माथि कता होल्ड गरे, यहाँ काठमाडौँ हो कहाँ त होल्ड गरेर प्लेन ल्यान्ड गर्न आएन, जब वेदर क्लियर भयो ल्यान्ड गरेर हेर्नुहोस्, द्याट्स अ गुड न्युज. पाइलटको कमान्डले त्यो गर्नुपर्छ, क्याप्टनको डिसिसन त्यो हो, किनभने जबरजस्ती गरेर म चाँडै ल्यान्ड गर्छु भनेर जाँदाखेरि डिजास्टर हुन्छ. उसले के गर्यो, सायद चाहिँ हामीले पब्लिकलाई अवेरनेस गराएर क्याप्टनहरूलाई यो मेसेज दिएर सायद उहाँहरू सुध्रिनु भए पनि हुनसक्छ. उहाँहरूले के गर्नुभयो, वेदर बिग्रिया, वेदर राम्रो छैन, यो ठाउँमा भिजिबिलिटी राम्रो छैन भनेपछि 90 मिनट्स आकाशमा होल गरेर आनन्दसँग बसेर पेसेन्जरहरू त आत्तिनु अरे मैले सुने, तर आत्तिनु पर्दैन, त्यसै आत्तिनु पर्दैन. उहाँले राम्रो डिसिसन गर्नुभएको थियो क्याप्टनले, द्याट इज वाट इज सपोज टु बी, त्यो हुनुपर्छ. सबै ठाउँमा त्यो जबरजस्ती गरेर ल्यान्ड गर्ने, म चाहिँ ल्यान्ड गर्नु सक्छु त्यसले गर्यो म गर्छु, यो होडबाजी चल्दैन, अब मान्छेको लाइफमा खेलवाड गर्न मिल्दैन, अब इट्स हाई टाइम भइसक्यो. त्यस कारणले चाहिँ नि म त भन्छु कि पाइलटहरूले गल्ती गरिरहेको छ भने सच्याउनु सचिनुपर्छ. अब
यहाँले भन्नुभयो नि, हिजोकै एउटा उदाहरण दिनुभयो, खास गरेर प्लेनमा बसिरहँदाखेरि यात्रु कहिले काहीँ प्लेन हल्लिने, यात्रु आत्तिने हुन्छन् होइन, यो अवस्थामा यात्रुहरूले कसरी सजग हुनुपर्छ, अथवा त्यो हल्लिँदाखेरि प्लेन अप्ठ्यारो पर्छ भने त यात्रुलाई पर्छ नि होइन, त्यो अवस्थामा के साँच्चै अप्ठ्यारो पर्या हुन्छ र भने
हुँदैन, केही पनि हुँदैन. कहिले कहिले तपाईँको बादलमा छिरेकै हल्लिन्छ, त्यो टर्बुलेन्स हो. कहिले कहिले क्लियर वेदरमा पनि हल्लिन्छ, क्लियर वेदरमा पनि हाम्रो ल्याङ्ग्वेजमा हामीले सिएटी भन्छौँ, क्लियर एयर टर्बुलेन्स भन्छौँ, केही पनि देखिँदैन तर ड्याङ 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 नै हल्लाइरहेको हुन्छ. त्यति बेला पाइलटले अल्टिट्युड चेन्ज गर्छ, कहिले माथि जान्छ कहिले तल जान्छ, पेसेन्जरलाई कम्फर्टेबललाई उसले धर्मक दूर कोसिस गरेको हुन्छ. तर कुनै बेलामा अब सबै लेभलमा चाहिँ नि तपाईँको चाहिँ नि हल्लाइरहेछ भनेदेखि पेसेन्जरले केही डराउनु पर्दैन, रिल्याक्स गरेर बसे हुन्छ. त्यो हल्लाएर प्लेनलाई ड्यामेज पनि हुँदैन, त्यो त्यो केही हुँदा पनि हुँदैन. अब तपाईँको त्यस्तो खालको चाहिँ डिजास्टर हुने वेदरमा पाइलटले छिरोदिन छिराउँदैन.
हेर्छ अब यहाँले भन्नुभयो नि, यो हल्लाउँछ प्लेन बादल लागेपछि अथवा मौसमीको कारणले भनिरहँदाखेरि, जब प्लेन अप्ठ्यारोमा पर्छ पाइलटलाई थाहा हुन्छ कि यो अब अप्ठ्यारोमा पर्यो भनिरहँदाखेरि, त्यहाँ बसेका यात्रु अथवा पेसेन्जरलाई जानकारी दिइन्छ कि दिइँदैन, के हुन्छ अवस्था?
दिनै पर्छ पेसेन्जरलाई त कन्फिडेन्स लिनु पर्यो नि, त्यो त इन्टरनेसनल रुल हो. त्यो नचाहिँ नचाहिँ कुरा गरेर पेसेन्जर सुन्नु, उसले पेसेन्जरलाई फ्याक्ट भनिदिनु पर्छ, हामी यसरी हामीसँग अरू चोइस छैन, हामी यो वेदरमा छिर्दैछौँ, हल्लाउँछ, तपाईँ सिट बेल्ट बाँध्नुहोस्, आनन्द सिट ब्याग रिल्याक्स भनेर चाहिँ अनाउन्समेन्ट गर्नै पर्छ. त्यो पाइलटको रेस्पोन्सिबिलिटी हो त्यो.
होइन मैले यहाँनिर जोड्नु, जस अप्ठ्यारोमा पर्छ नि, अप्ठ्यारो अवस्थामा कहिले काहीँ उड्दा उड्दै अप्ठ्यारो अवस्था आइसक्यो, दुर्घटना हुने अवस्था आइसक्यो, त्यति बेला जानकारी दिन्छन् कि दिँदैनन् भन्नु खोजेको?
त्यति बेला यो हुन्छ, त्यो समयमा भर पर्छ. हेर्नुहोस् कस्तो सिचुएसनमा छ, सर्ट फाइनलमा छ, ल्यान्डिङ गर्ने बेलामा के प्रब्लम आयो, मलाई भातै ल्यान्ड गर्नु पऱ्यो भने मैले पेसेन्जरलाई फेरि गर्नु भ्याउँदिनँ, त्यति बेला भ्याउँदिनँ. अब तपाईँ क्रुजमा हुनुहुन्छ, माथि आकाशमा उडिरहनु भएको छ, पेसेन्जरलाई प्रब्लम भयो, के अरे सरी एयरक्राफ्टमा प्रब्लम आयो भनेदेखि, र म चाहिँ एकदम फास्ट डिसेन्ड गर्नु पऱ्यो अथवा चाहिँ के टर्न गर्नु पऱ्यो, झापा गर्नु पऱ्यो भने मैले पेसेन्जरलाई ब्रिफ गर्नै पर्छ, मेरो प्लेनमा यो कमजोरीहरू आएछ, यो के अरे टेक्निकल प्रब्लमहरू आएछ, म फर्किँदैछु, यसो गर्दैछु, तपाईँहरू नातिनुहोस्, रिल्याक्स गर्नुहोस्, प्लेन सेफ छ, म सेफली ल्यान्ड गर्छु तपाईँलाई भनेर भन्नै पर्छ.
हजुर, जुन अब नेपालमा धेरै उडान क्षेत्रमा धेरै कम्पनीहरू छन्, धेरैले काम गरिरहेछन् होइन, तर पनि हेर्ने हो भने थुप्रै विदेशी पाइलटहरू पनि यहाँ काम गरेर हुन्छन्, हेलिकप्टर उडाइरहेछन् होइन, अन्य पनि ऊ छ, तर तुलनात्मक रूपमा चाहिँ नेपाली चालकहरूले उडाएका विमानहरू बढी दुर्घटना भयो भन्ने कुराहरू आइरहेका छन्. जस्तै विदेशी पाइलटहरूले पनि नेपालमा उडाइरहेछन् होइन, हेलिकप्टरहरू उडाइरहेछन् होइन, उडान क्षेत्रमा काम गरिरहनु भएको छ, तर नेपाली पाइलटले उडाएको चाहिँ बढी दुर्घटना भयो भनिन्छ, हो र यो सत्य छ यसमा?
अब त्यो कुरा चाहिँ म मान्दिनँ, त्यो कुरा म मान्दिनँ. अब त्यसलाई चाहिँ म अझै पनि जोड्न चाहिँ ट्रेनिङमा लिएर जोड्छु. अब त्यो ट्रेनिङको कारणले प्रपर चाहिँ नसिकाएको कारणले भएको हुनसक्छ, त्यसलाई म भएको होइन भनेर भन्दिनँ, तर चाहिँ त्यसले सक्छ मैले नसक्ने भन्ने कुरा हुँदैन. यसमा चाहिँ ट्रेनिङ सबैलाई उही उही खालको ट्रेनिङ भएको हुन्छ, उसले पनि त्यही गर्छ, यसले पनि त्यही गर्छ. तर एउटा कुरा के भने, हुनसक्छ विदेशीले चाहिँ तपाईँको सबै प्रोसिजर फलो गर्यो, जुन बेला चेकलिस्ट पढ्नुपर्ने पढ्यो, उसलाई रिल्याक्स छ, उसले टेन्सन लिएन, राम्रो वेदर छ भने ल्यान्ड गर्यो, राम्रो वेदर छ भने अर्को एयरपोर्ट गएर ल्यान्ड गर्यो, पेसेन्जरको कम्फर्ट हेऱ्यो, त्यो भएर नभए हुनसक्छ हाम्रो अब हामीहरू त गरेनौँ कि, यो पनि क्वेसन मार्क छ, यो पनि एउटा छानबिनको विषय छ. त्यो तपाईँले भनेको कुरालाई म कमेन्ट चाहिँ गर्दिनँ, यो पनि हुन्छ त्यो पनि हुन्छ, तर त्यो विदेशी भएर त्यसले गर्यो हामीले गरेन भन्ने चाहिँ होइन. त्यो इट्स अ म्याटर अफ ट्रेनिङ हो, ट्रेनिङ ट्रेनिङ ट्रेनिङ. मैले चाहिँ 100% भन्ने कुरै यही हो, किनभने म पनि नेपालमा पहिला गएर गएको हो, मैले कस्तो खालको ट्रेनिङ गर्थेँ भन्ने कुरा नि मलाई थाहा छ. म इन्डियामा जाँदाखेरि मेरो ट्रेनिङ कस्तो खालको भयो भन्ने कुरा नि मलाई थाहा छ. त्यस कारणले मैले दुईवटा देशको कम्पेयर गरेको, यी नजिकैको छिमेकी राष्ट्रको कम्पेयर गरेको, उतापट्टिको ट्रेनिङलाई चाहिँ एकदमै हाई क्वालिटी ट्रेनिङ छ उनीहरूको, हाई क्वालिटी ट्रेनिङ छ उनीहरूले चाहिँ त्यहाँ बायस त अलिअलि हुन्छ हेर्नुहोस्, कुनै कुनै ठाउँमा हुन्छ, सानो सानो कुरामा चाहिँ कम्प्रोमाइज हुन्छ, तर मेजर मिस्टेक गराएको छ भने उनीहरूले तुरन्तै ग्राउन्ड गरिदिन्छ, फेल गरिदिन्छ उनीहरूले. तर सिमुलेटरमा प्लेनोदेखि क्रास गर्यो, सिमुलेटरमा क्रास गर्यो भने एकचोटि चान्स दिन्छ, सेकेन्ड चोटि क्रास गर्यो भने युआर डन, युआर डन फर सम टाइम. तपाईँलाई केही समयको लागि उसले ग्राउन्डेड गरिदिन्छ, ग्राउन्ड गरेर तपाईँलाई क्लास लिन लाउँछ, क्लास लिएर लाएर फेरि तपाईँलाई सिमुलेटर गराएर मात्र पास गराउँछ उसले. त्यसपछि ऊ सतर्क भयो नि.
नेपालमा दबावको कारणले गर्दाखेरि पनि बढी दुर्घटना हुन्छन् भन्छन्, यो यो पनि कहिले काहीँ यो अध्ययनले देखायो भनेर चाहिँ आइरहेका छन् सञ्चार माध्यमहरूमा, यो हुन्छ र
म पनि मान्छु यो कुरा.
यो कस्तो दबाव,
समर्थन गर्छु
यो दबाव भन्नाले कस्तो दबाव हो?
अब तपाईँको दबाव भन्ने कुरा त सबैभन्दा कोहीलाई लिने नलिने भन्ने पाइलट भर पर्ने कुरा हो.
हजुर,
सबैभन्दा पाइलटको कमजोर नै हो यो. पाइलटले दबाव लिने भने अब त म्यानेजमेन्टलाई खुसी पार्ने, नचाहिने ठाउँमा जाने, नचाहिने वेदरमा जाने, अनि म्यानेजमेन्टले प्रेसर दिएर चाहिँ फलाना ठाउँमा जा भन्ने गर्ने, दुईतिरको दबाव हो, दुईतिरको दबाव. अनि कहिले कहिले चाहिँ पेसेन्जरको पनि दबाव आउँछ, कहिले पोलिटिकल दबाव पनि आउँछ. तपाईँको सर्ट दिनमा कुना काप्चाको एयरपोर्टमा जाँदाखेरि वेदर खराबमा जान्न भन्यो भने पोलिटिकल प्रेसर आउँछ, कुनै मन्त्री अनबोर्ड छ अथवा सांसद अनबोर्ड छ भने गइदिनुपर्छ, जस जसरी जानुपर्छ भनेर उसले वेदर खोलिदिन्छ एटिसीले, अलिकति वेदर क्लियर गरे जस्तो गरिदिन्छ, वास्तवमा क्लियर भएको हुँदैन. नहोस् के पनि नहोस् राम्रोसँग जान्छ भने ठिकै छ, गयो भयो भने त दुर्घटना त भयो, तर उनीहरूले त्यो कुरा बुझ्दैन. त्यो पेसेन्जरको दबाव, पोलिटिकल दबाव, तपाईँको एयरलाइन्सको दबाव, अनि त्यसपछि पाइलटको आफ्नो चाहिँ नि नेग्लिजेन्स, यो कुराहरू सबै कुराको चाहिँ नि इन्भल्भ छ यसमा.
यसै जहाजहरू उडाइरहँदाखेरि यो भौगोलिक अवस्थाले पनि असर पार्ने हो कि, किनभने नेपालमा बढी डाँडा काँडाकाहरू पनि छन्, हिमालहरू छन् होइन, तुलनात्मक रूपमा दुर्घटना हुनुको एउटा कारण त्यो पनि हो कि, यी पनि प्रश्नहरू उठ्ने गरेका छन्.
होइन, म यी कुरालाई मान्दै भन्दैन. किन मान्दिनँ भन्नु होला भने नि, तपाईँले डाँडा काँडा छ भने डाँडा काँडा ठोक्न जाने हो र ठोक्न जाने त होइन नि. डाँडा काँडा देखि दिनु नउड्नुहोस्, आज फ्लाइट क्यान्सल गरिदिनुहोस्, किन जाने त? तपाईँ डाँडा काँडामा वेदर खराब छ भने तपाईँ किन जाने? तपाईँ डाँडा काँडामा उनी पनि प्रोसिजर्स हुन्छ. यो डाँडामा यो ठाउँमा जाँदाखेरि यति हाइटमा बस्नुपर्छ भने भन्दा भन्दै प्रोफाइलमा देखाउँदा देखाउँदै तपाईँ त्यो हाइटबाट तल किन झर्ने? यो हाम्रो देशलाई बदनाम गर्न खोजेको हो. यो टेरेन छ यहाँ छ, यिनीहरूले उडाउनु जान्दैन, किन जान्दैन? हाम्रो पाइलट दक्ष पाइलटहरू छ, किन जान्दैन? यत्रो वर्ष उडेर पैसा उनीहरू जान्दैन, नेग्लिजेन्स हो नि, जानु हुँदैन, नजाने. डाँडा काँडामा तपाईँको यो यो डाँडामा चाहिँ नि यति हाइटको डाँडा छ भनेको हामीलाई सबै थाहा हुन्छ. यो 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 डाँडामा यति हाइटमा गयो हामी क्लियर हुन्छ भने सबै थाहा हुन्छ. त्यो हुँदा हुँदै हामी तल किन झर्ने? भन्नुहोस् त, च्यालेन्ज किन गर्ने? वेदरलाई वेदरलाई कहिले पनि च्यालेन्ज गर्नु हुँदैन, र पाइलटले सर्टकट कहिले पनि खोज्नु हुँदैन, एयरलाइन्सले पनि सर्टकट खोज्नु हुँदैन, पाइलटले पनि सर्टकट खोज्नु हुँदैन. सर्टकट भनेको एभिएसनमा एनओ नो, त्यो चाहिँ नि एयरलाइन्सले आफ्नो भित्तामै लिएर आउनुपर्छ, ढोकामै बाहिर ढोकामै. नो सर्टकट, नो ह्याङ्की प्याङ्की, फलो द प्रोसिजर्स. कहाँ गएर एयरक्राफ्ट ल्यान्ड गर्ने भन्दा 1000 फिटमा तपाईँ फुल्ली स्टेबलाइज हुनैपर्छ. डाँडा काँडा त्यहाँ पर्छ, बादल लागेको पनि नआउनुहोस्, जानुहोस् अर्को एयरफिल्डमा. काठमाडौँमा ल्यान्ड गर्न सकेन भने विराटनगर जानुहोस्, फिर फ्युल टर्नर लिएर हिँड्नुहोस्, आफ्नो प्लान गर्नुहोस्. यो सबै प्लान गर्नुपर्छ. यो यो हावादारी तालले उड्ने हो, तपाईँ आफ्नो परिवार लिएर तपाईँ मात्र उड्नुहोस् भने जेसै गर्नुहोस्, तर तपाईँ जनताको जनता जनताको मान्छे लिएर हिँड्नु भएको छ. बी केयरफुल, तपाईँले तपाईँको पनि डिजास्टर हुन्छ, त्यत्रो मान्छेको डिजास्टर हुन्छ. हामीले भएको देखौँ त दुर्घटना, यो पोखराको यो त एकदम एउटा हुनै नसक्ने दुर्घटना भयो. एकदम अहिले पनि सम्झ्यो भने गाडी लाग्दो छ, हुनै नसक्ने, हुँदै नसक्ने. न वेदर छ, न के छ, न रनवे छ, न केही छ, न पाइलटहरू छ. सत्य गुड पाइलट, सत्य गुड एयरपोर्ट, सत्य गुड एरोप्लेन. हेर्नुहोस् त,
हुन त हामी यो हवाई उडानको विषयमा कुरा गर्दैछौँ, यहाँले चाहिँ पोखराको ल्याउनु भयो. अब मैले अगाडि पनि जोडेँ, यहाँले पनि आफूले पनि उडाइसकेको जहाज दुर्घटना भयो, यसको प्रकृति के देखिन्छ, के कारणले दुर्घटना भयो देखिन्छ? हुन्छ, छानबिन समिति गठन गरिरहेको छ, सरकारले छानबिनको एउटा प्रतिवेदन आउला, किनभने त्यो विमान निर्माता कम्पनीको एउटा टोलले पनि आफ्नो किसिमले अध्ययन गरिरहेको छ होइन आउला. यहाँले एउटा सिनियर पाइलटको हिसाबले हेर्दाखेरि लामो समयसम्म उडान भरेको हिसाबले हेर्दाखेरि के देख्नुहुन्छ यसमा?
होइन, अब तपाईँको म चाहिँ नि मान्छेहरूले सोसियल मिडियामा पनि कसै कसैले ज्यासन जथाभाइ बुलेट नहिन, यता नहिन भनेर, म पनि भन्छु जथाभाइ बुलेट नहिन. जसलाई थाहा छैन त्यो मान्छेले जथाभाइ बुलेट हिँड्नु हुँदै हुँदैन. जसले यो प्लेन उड्याएको छैन त्यसले बोल्न जान्नै बोल्नै हुँदैन. जसले चाहिँ नि यो प्लेनको बारेमा एनालाइसिस गर्न सक्दैन त्यसले बोल्नै हुँदैन म भन्छु. तर म यो पर्टिकुलर एयरक्राफ्टको चाहिँ नि एक्सपिरियन्स चाहिँ नि भएको हुनाले म चाहिँ के भन्छु भने, मैले क्लिपको आधारमा छानबिनको विषय त छँदैछ, छानबिनमा चाँडै नै आउँछ यो सबै छानबिनको रेकर्ड, ऊहरू तपाईँको डेटाहरू, फ्लाइट डाटा रेकर्डर, भोइस रेकर्डर, सिबिआर भन्छ भोइस डिस्ट्रिक्ट रेकर्डरहरू, ब्ल्याक बक्सहरू यिनीहरूले सिङ्गापुर पठाइसक्यो. सिङ्गापुरबाट चाँडोभन्दा चाँडो आउँछ यो. हेर्नुहोस्, यसमा रिपोर्ट हामीले देख्छौँ. तर प्रकृति, एक्सिडेन्टको प्रकृति हेर्दाखेरि जुन हिसाबले त्यो क्लिप हेरेँ मैले, त्यो क्लिक गरेर एयरक्राफ्ट इन्स्टल भएको छ। एयरक्राफ्ट इन्स्टल भनेको चाहिँ के भने तपाईँको एयरक्राफ्टले लोड खान नसकेर पावर नभएर थ्रस्ट नभएर ड्र्याग बढी भएर एउटा विङ इन्स्टल भयो। सबभन्दा पहिला हामीले त्यो विङ इन्स्टल हुनु इन्स्टल भन्ने कुरा हुन दिन नै हुँदैन। यसको रिकभरी हुन्छ, यसको रिकभरी भने पाइरेटलाई वार्निङ आउँछ, त्यो ककपिटमा हामीले समात्ने कन्ट्रोल कोलम भन्छ त्यसलाई, त्यसले दायाँ बायाँ घुमाउने, अगाडि तान्ने, पछाडि तान्ने त्यो हुन्छ। त्यसलाई चाहिँ सबभन्दा पहिला के अरे स्टिक सेकर भनेर आउँछ, कराउँछ, पाइरेटलाई अलर्ट गर्छ, यतालिए गर्न लागि तेरो प्लेन चाहिँ ड्र्याग बढी भयो, तेरोमा चाहिँ थ्रस्ट पुगेन है भनेर वार्निङ गर्छ। त्यति बेला पनि उसले एक्सन गर्यो भने त्यसले चाहिँ स्टिक पुसर भनेर आउँछ, ड्याममै प्लेनलाई तलतिर खसालिदिन्छ उसले। अब त्यो चाहिँ नि एयरक्राफ्टले अटोमेटिकली हुने कुराहरू, इन्स्टल भइसक्यो, यिनीहरूले रिकभर गर्न सकेन, एयरक्राफ्ट धेरै तल लेभलमा थियो, त्यस कारणले यो दुर्भाग्य भयो। एयरक्राफ्ट चाहिँ अलिकति 2,000 फिट 4,000 फिट माथि भएपछि पनि हुँदैन, त्यो रिकभर हुन्थ्यो, अलिकति तल खसे पनि उहाँहरूले ट्रेनिङमा हामीलाई सिकाएको हुन्छ यो रिकभर गर्ने प्रोसिजर्सहरू, कसरी रिकभर गर्ने भन्ने कुराहरू यो हुन्थ्यो। तर अब त्यो एयरक्राफ्टको प्रकृति हेर्दाखेरि, एयरक्राफ्टको हाइट हेर्दाखेरि, त्यो एयरक्राफ्ट चाहिँ रिकभर हुने चान्स चाहिँ शून्य भयो। त्यहाँ जोसुकै भवानै पाइलट आएर बसेर पनि बताउन सक्छ।
तर उहाँहरूको त ल्यान्डिङ गर्ने भनेर पोखरा विमानस्थलसँग सम्पर्क भइसकेको थियो, फेरि त्यस्तो अवस्था कसरी भयो होला?
यो चाहिँ नि एकदमै क्वेसनेबल छ। यसमा चाहिँ नि तपाईँको चेकलिस्ट कहाँ पढ्यो, उहाँहरूले प्रोसिजर कहाँबाट फलो गर्यो, त्यो एयरक्राफ्टको चाहिँ नि रनवे 30 के अरे लेफ्टतिर, त्यसलाई लेफ्टतिर पारेर जानुभएको छ उहाँहरू, अनि एयरक्राफ्टलाई चाहिँ अगाडि राखेर त्यो जुन साइडमा क्याप्टन बस्नुभएको छ उहाँले एयरक्राफ्टलाई भिजुअल गरेर जानुभएको छ, उहाँको साइडमै रनवे छ, उहाँले हेर्दै हेर्दै जानुपर्छ, त्यसलाई भिएफआर अप्रोच भन्छ हामीले, भिओआर अप्रोच, भिएफआर भनेको भिजुअल अप्रोच भन्छ, भिजुअल अप्रोच भनेको आँखाले हेरेर जाने, रनवे देखिरहेछ, फ्रेस होल देखिरहेछ, कहाँ टच डाउन गर्ने पोइन्ट सबै थाहा छ, एउटा एक्सपिरियन्स 4,000-5,000 घन्टा उडिसके उडिसकेको क्याप्टन हो लेफ्ट साइडमा, उहाँको चाहिँ एउटा फिल्ड क्लियरेन्समा जानुभएको, त्यो त उहाँले सबै थाहा पाउनुपर्ने कुराहरू हो, यो बेसिक नलेज हो, यो बेसिक भर्खरै हामी सुरुमा फ्लाइट ट्रेनिङ गर्दाखेरि पनि यो कुराहरू सिकाउँछन्, यो त्यति बेलादेखिको ट्रेनिङ सिक्ने कुराहरू हो, यो नर्मल कुरा हो, यो के भयो कसो भयो सबै जाँचको विषय छ, धेरै कुराहरू त्रुटि भएको जस्तो देखाए पनि छ। अब प्लेनमा प्रब्लम भएको भए उहाँले एटिसीलाई भन्नै हुन्थ्यो, मेरो प्लेनमा प्रब्लम आयो भनेर भन्नुहुन्थ्यो, त्यो पनि भनेको कहीँ सुनिएको जस्तो लाग्ने, एटिसीबाट त्यस्तो इन्फर्मेसन केही पनि आएको छैन, त्यो आएको भए हामीले एनालाइसिस अर्कै तरिकाले गर्नु पर्थ्यो, एयरक्राफ्टको प्रब्लम भनेर गर्नु पर्थ्यो, जस कारण एयरक्राफ्टलाई पुरानो भयो एयरक्राफ्टको त्यति गाली गर्ने काम छैन, एयरक्राफ्ट नयाँ ल्याएर के गर्ने, ब्रान्ड एयरक्राफ्ट ल्याएर तपाईँले ह्यान्डल गर्ने मान्छे, उडाउने मान्छे चाहिँ थर्ड क्लास पऱ्यो भने तपाईँ के हुन्छ, त्यो पनि खुसाल दिन्छ, एयरक्राफ्ट चलाउनु जानु पऱ्यो नि त, एयरक्राफ्टको ट्रेनिङ राम्रो हुनु पऱ्यो नि त, हेपायती गरेर चाहिँ उडायो भने त तपाईँको तपाईँले चाहिँ यहाँ चाहिँ के अरे ट्रिपल सेभेन ल्याएर के ल्याएर राखेर जसलाई दिए पनि त्यसले हानि गर्न सक्दैन, त त्यो हानि चलाउने मान्छे चाहिँ परिपक्व हुनु पऱ्यो, चलाउने मान्छेले राम्रो चलाउनु पऱ्यो, प्रोसिजर फलो गर्नु पऱ्यो, कुन ठाउँमा मैले चेकलिस्ट दिनुपर्छ, चेकलिस्ट सबै पढ्दै गयो भने तपाईँको प्लेनमा के प्रब्लमै आउँदैन, तपाईँलाई सबै थाहा हुन्छ, चेकलिस्ट एउटाले पढ्छ, एउटा च्यालेन्ज गर्छ, एउटा रेस्पोन्स गर्छ, च्यालेन्ज गर्ने भन्दा त यो भयो भने सोध्छ, उसले भयो भने उसले देखाएर इन्डिकेसन गरेर देखाउनै पर्छ, अब गफ गरेर नाटक गरेर उड्ने पनि हुँदैन, रमाइलो गरेर उड्ने पनि हेर, यो त हामीले नेपालको सेफ्टीको चाहिँ नि म्याटर छ, अब नेपाल देशकै बदनाम हुन थालिसक्यो, हामीले चाहिँ गर्नै पर्छ, अब यो हाई टाइम भइसक्यो, तपाईँ मिडियाहरू पनि लाग्नुहोस्, हामीले पनि थाहा भएको कुराहरू बताउनु पऱ्यो भने बताइन्छ गएर, तर चाहिँ अब त हामीले सेफ्टीलाई एक नम्बरमा राखेर अर्को 10-20 वर्ष 25 वर्षमा एउटा पनि इन्सिडेन्ट हुँदैन, इन्सिडेन्ट पनि एक्सिडेन्ट पनि हुँदैन।
क्याप्टन साहब यहाँले भन्नु पनि हामीसँग पाइलटहरू पनि दक्ष छन् होइन, र त्यति जसरी बाहिर आइरहेको छ त्यसरी नेपाली आकाश असुरक्षित पनि होइन भन्नुभयो, तर पनि दुर्घटना भइरहेछन्, के तालिमकै कमी हो या अन्य केही त्रुटिहरू पनि छन् अथवा केही सच्याउनु पर्ने कुरा छ? हामीले
सच्याउनु पर्ने कुरा के छ भने पाइलटहरू दक्ष छन् नभएको होइन, तर दक्ष पाइलटहरूलाई चाहिँ डिसिप्लिनमा ल्याउनु पर्यो क्या, उनीहरूलाई कस्तो हो भने म त यति घन्टा उडिसकेको छु मैले जिगरी नै हुन्छ भन्ने पर्छ, अनि त्यो कुरा अर्को को पाइलट सिक्छ, उहाँसँग उड्ने को पाइलट सिक्छ, सायद त्यो को पाइलटले उहाँले गरेको गल्ती बोल्नै सक्दैन, यहाँ त्यो त्यो सिआरएममा सिआरएम भन्ने कोर्स हुन्छ, एउटा क्रू रिसोर्स म्यानेजमेन्ट भन्ने त्यो कोर्समा चाहिँ सिकाउनु पर्छ यस्तो कुराहरू, पाइलटले बोल्नै पर्छ, को पाइलटले क्याप्टनले गल्ती गरिरहेको छ को पाइलटले बोल्नै पर्छ, अब यहाँ कस्तो हुन्छ भने 25,000 घन्टा उडिसकेको क्याप्टन साइडमा छ, बिचार 200-300 घन्टा उडेको को पाइलट राइट साइडमा छ, त्यसले कसरी बोल्छ, त्यसले डराएर बोल्छ, क्याप्टन कति मिस्टेक गर्यो नि बोल्दैन, उसले कम्प्लेन पनि गर्दैन, उसले आएर म्यानेजमा आएर भन्नुपर्छ यो क्याप्टन आएर यो मिस्टेक गरे सर भनेर म्यानेज कम्पनीमा आएर चाहिँ एउटा सेफ्टी डिपार्टमेन्ट हुनु भन्ने हुन्छ, अपरेसन डिपार्टमेन्ट चाहिँ आएर भनिदिनु पर्छ, त्यो भन्यो भने दुइटैलाई फाइदा, दुइटैलाई होइन देशैलाई फाइदा, पाइलटलाई पनि क्याप्टनलाई पनि फाइदा हो, उसले भोलि त्यो मिस्टेक दोहोऱ्याउँदैन, को पाइलटले पनि सेफ भएर उठ्छ, ओहो यो क्याप्टनले कस्तो राम्रोसँग सुने मेरो कुरा भन्ने हुन्छ, अब तपाईँ यही कुराहरू कमजोरी छ, पाइलट दक्ष छन् 100% छन्, तर तिनीहरूले कुनै पनि चाहिँ खोला मात्रैन, रुल्सहरू नभएर भएको हुन्थ्यो, तपाईँले भनिदिनु भयो के केहरूले यसो गरे होला नि, अब त्यसको सिको सिको कसले गर्छ भने जुनियर पाइलटहरू गर्छन्, तिनीहरूको कल्चर त्यही हुँदै जान्छ, उनीहरूले त्यही भिज्दैन, उसले पनि सिनियर भए त्यही गरिदिन्छ, फेरि उसले त्यो अर्को तिनीहरूलाई त्यही सिकाउँछ, अनि यसले डेभलप हुँदै गएर भएपछि तपाईँको क्रासमाथि क्रास, क्रासमाथि क्रास, क्रासमाथि क्रास हुँदै जान्छ। संसारमा जति पनि एक्सिडेन्ट हुन्छ तपाईँको 90% चाहिँ ह्युमन ह्युमन एररै हो। अब म पनि पाइलट हुँ, मलाई भन्न यो चाहिँ म लाज मान्दिनँ, फ्याक्ट कुरा बोल्नुपर्छ, फ्याक्ट कुरा बोल्नै पर्छ। कसैलाई चाहिँ हर्ट होला, कसैलाई राम्रो होला, कसैलाई के होला, हामीलाई मतलब छैन, हामीलाई देशसँग मतलब छ, देशको इज्जतसँग मतलब छ। अहिले कसैले गल्ती गरेर भने त्यो कुरा खुल्लङ्खुल्ला आउनुपर्छ, र त्यो गल्तीलाई नजिर बनाएर भविष्यमा हाम्रो जति पनि पाइलटहरू बन्छन् यङ जेनेरेसनहरू, उनीहरूलाई यो नजिर बनाएर सिकाउनुपर्छ, अनि दुर्घटना हुँदैन। अर्को
हजुर, कहिलेकाहीँ के कुरा पनि आउँछ भने जुन निजी क्षेत्रका विमान कम्पनीहरूको चाहिँ लापरवाहीले गर्दा यो सरकारले चाहँदा चाहँदै पनि उहाँहरू चाहिँ अलिकति बढी दबदबा भएको कारणले गर्दाखेरि पनि यो आएको हो कि भन्ने कुराहरू पनि कहिलेकाहीँ सुनिन्छन्।
त्यो हुनसक्छ, त्यो हुने चान्स त धेरै छ, किन हाम्रो देश हेर्नु तपाईँलाई थाहा छैन कुन सेक्टरमा भ्रष्टाचार छैन, चाहे भने उनीहरूलाई उनीहरूलाई पनि पैसा बचाउनु छ, उनीहरूलाई पैसा कमाउनु छ, दुई पक्षले मिलिमिलो भइजे पनि गर्छ, व्यापक भ्रष्टाचार छ, सिन्डिकेट छ, यो सबै हराउनु पर्छ, कहिले हराउनु, यस्तो जन्जाल छ, जन्जाल छ, बिचरा एउटा गभर्मेन्ट आउँछ उसले दुई चार वर्ष बस्छ, उसले कामै गर्नु सक्दैन, अब तिनीहरूलाई म दोष दिनु, यो ब्युरोक्राट्सहरू पनि ले पनि उनीहरूलाई उक्साउँछ, बिगार्छ, अब सबैलाई हामी आफू चाहिँ खराब छौँ, जनता पनि मान्छे हामी आफै घुसाउनु जान्छौँ, जनता चाहिँ खराब छ, अब त्यो भयो यो भएर उयो भने कराउँछ, अनि यस्तोलाई जिताउँछौँ, उसलाई जिताउँछौँ, नचाहिने मान्छेलाई जिताउँछौँ, अब त्यो चाहिँ धेरै कुराहरू चाहिँ कुरा गरेर कोही सिधै सिक्दैन। अहिलेको सिचुएसनमा चाहिँ हाम्रो सेफ्टीलाई सब प्रायोरिटी, सबभन्दा प्रायोरिटी दिनुपर्छ, पाइलटहरूलाई एउटा चाहिँ उसमा ल्याएर राख्नुपर्छ, एउटा चाहिँ परिधिमा ल्याएर राख्नुपर्छ, तिमीहरू योबाट बाहिर जान पाउँदैन, यो परिधिबाट बाहिरै गयो भनेदेखि को पाइलटलाई इन्करेज गर्नुपर्छ, अथवा चाहिँ क्याबिन क्रूले पनि रिपोर्ट गर्छ गाडी गएर पछाडि, उनी क्याबिन क्रूको कुन एयरक्राफ्ट ठुलो रेस्पोन्सिबिलिटी हुन्छ, एयरक्राफ्टलाई कसरी ल्यान्ड गर्यो, डडाएमा चाहिँ हेभी ल्यान्डिङ गरिरहेको छ भने क्याबिन क्रूले नै रिपोर्ट गर्नुपर्छ, यहाँ गर्दै गर्दैन, डडाएर गर्दैन, त्यो क्याबिन बोलाएन भोलि मलाई के अरे दुःख दिन्छ भनेर भन्दै भन्दैनन्, अब त्यो एक्चुली भनेर दुःख पाउने कि भोलि गएर पाइलट मिस्टेक गरेर प्लेनबाट मर्ने, त्यो कुराहरू सोध्नुपर्छ, त्यो सबै कुराहरू इन्फर्मेसन राख्नुपर्छ, होइन भने एउटा बक्स बनाइदिनुपर्छ, त्यहाँ चाहिँ के उजुरी बक्स भनेर राखिदिनुपर्छ, त्यहाँ चाहिँ नि कसैको नामसाम नलिकिने यो पाइलटले आज मिस्टेक गरे भनेर हाल्न लाग्यो, इन्टरनेसनल उसमा चाहिँ एयरलाइन्सहरूमा त्यसको पनि एउटा प्रावधान छ, एयरपोर्ट यो चाहिँ एयरलाइन्सले गर्नुपर्ने कुराहरू हो, होइन भने डिजिसीमा गएर डाइरेक्ट रिपोर्ट गरिदिने, हाम्रो त्यस्तो त्यो डिजी साहबहरू चाहिँ यङ डिजी साहब हुनुहुन्छ, त्यस्तो चाहिँ इन्जिनियर साहब हुनुहुन्छ, त्यो तर मान्छेहरू छन्, उहाँहरूले अवश्य एक्सन लिनुहुन्छ, मेरो कुराले लिनै पर्छ, किनभने यो त पब्लिकको लाइफको कुरा भयो नि।
हजुर, के भन्छ, अब हामी कुराकानीको अन्त्यतिर पुगिसकेको छ, हामी थोरै समय छ, अब जुन दुर्घटना कसरी भयो के कारणले भयो भन्ने जुन ब्ल्याक बक्स भन्छन् नि, यो ब्ल्याक बक्सबाट सबै कुरा थाहा हुन्छ,
हुन्छ तपाईँको ब्ल्याक बक्स मात्र होइन, त्यहाँ त तपाईँको यो एकामा त सिभिआर पनि छ, सिभिआर भनेको ककपिट भोइस रेकर्डर, ककपिटमा त्यो बेलामा चाहिँ नि जुन बेला काठमाडौँबाट उहाँले हुनुभयो नि स्टार्ट गरेदेखिको सबै कन्भर्सेसन हुन्छ, उहाँले के बोल्नु भएको छ, उहाँले काठमाडौँबाट कसरी उड्नुभयो, काठमाडौँबाट उड्दाखेरि चेकलिस्ट पढ्नुभएको पढ्नु भएन, भोइस रेकर्डरमा सबै आउँछ, चेकलिस्ट पढाएको छ छैन, चेकलिस्ट पढाएको छैन भनेदेखि त सिधै चाहिँ नि त्यो त्यो त्रुटि भयो त्यो, अब अनि तपाईँले कसरी आउनुभयो पोखरामा, कसरी टर्न गर्नुभयो, कहाँनिर टर्न गर्नुभयो, सबै त्यो फ्लाइट डाटा रेकर्डरमा हुन्छ, अनि ककपिटको भोइस ब्ल्याक बक्समा चाहिँ तपाईँको इम्प्याक्ट कति परिरहेको छ एयरक्राफ्टको, ठोक्किँदाखेरि कुन जीमा ठोक्यो एयरक्राफ्ट, कसरी स्म्यास भयो एयरक्राफ्ट, कसरी खस्यो एयरक्राफ्ट, स्टल कसरी भयो एयरक्राफ्ट, स्टल कसरी भयो, सबै इन्फर्मेसन हुन्छ त्यसमा चाहिँ ब्ल्याक एन्ड व्हाइट हुन्छ, त्यस कारण यसमा तपाईँहरू ढुक्क भएर बसेको हुन्छ, यदि सरकारले चाहेर सबै कुरा निष्पक्ष रूपमा बाहिर निकाल्न चाह्यो भने हामीले केही दिनमै चाहिँ नि दुधको दुध पानीको पानी देख्छौँ, र त्यसलाई हेरेर नजिर बनाएर हामीले अब एक्सन आउनुपर्छ।
हजुर, अब हामीले यो हवाई उडानका विषयमा विविध कुराकानी गर्यौँ, विविध विषयवस्तुमा कुराकानी गर्यौँ, कसरी सुरक्षित रहने, कस्तो अवस्था हुन्छ, दुर्घटना कसरी हुन्छ, नेपालको आकाश के छ, यावत विषयमा कुरा गर्यौँ, अब अन्त्यमा नेपाली आकाशलाई सुरक्षित गर्नको लागि अथवा यो नेपाली आकाशलाई सबैले विश्वास गर्न लायक बनाउनको लागि चाहिँ विदेशीको हिसाबले अलिकति हेर्ने दृष्टिकोण फरक छ भन्छन्, यी यावत कुरालाई सबैलाई मिलाएर चाहिँ यसलाई व्यवस्थित गर्नको लागि यहाँ एउटा सिनियर पाइलटको हिसाबले कुन पक्षले के गर्नुपर्छ एक दुई दिनमा भनिदिनु न।
तपाईँले यहाँलाई मैले अघि किनभने पनि त्यो कुरा भनिसकेँ, हामी सबै पक्ष क्या, जस्तै अब एक्सपोर्टहरू भयो, अनि सिभिलाइजेसन भयो, अनि त्यसपछि तपाईँको एयरलाइन्स भयो, अनि पाइलटहरू भयो, सबै बसेर चाहिँ नि यो कुरालाई चाहिँ नि एकदम सुरक्षितताले चाहिँ नि ट्रेनिङ गराउने हो कि कहाँबाट के कमी कमजोरी छ यो एक्टिङबाट पनि सिक्ने सिकेर चाहिँ नि अब उपरान्त यसो नगर्नको लागि चाहिँ नि सबै मिलेर एकजुट भएर चाहिँ नि हाम्रो एभिएसनको एभिएसन इन्डस्ट्रीलाई बचाउने।
हुन्छ क्याप्टन साहब, हामीलाई समय दिनुभयो, धन्यवाद।
हस् नमस्कार।
पहिले हामीले कुराकानी गर्यौं सिनियर क्याप्टेन कुमार पाण्डेसँग, खास गरेर नेपाली आकाशलाई सुरक्षित कसरी पार्न सकिन्छ, हवाई दुर्घटना कसरी हुन्छ, यसलाई कुन कुन पक्षले कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्यौं। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र कृष्ण प्रसाद श्रेष्ठलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।